عبادت سے برتر عبادت نماز، ساری دولت سے بڑھ کر ہے دولت نماز، عبادت سے برتر عبادت نماز.
الحمدللہ رب العالمین والصلاة والسلام على سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. الصلاة والسلام علیک یا رسول اللہ وعلى آلک واصحابک یا حبیب اللہ. الصلاة والسلام علیک یا نبی اللہ وعلى آلک واصحابک یا نور اللہ. حضور نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، جس نے مجھ پر ایک مرتبہ درود پاک پڑھا، اللہ تبارک و تعالی اس پر 10 رحمتیں نازل فرماتا ہے، اور جس نے مجھ پر 10 مرتبہ درود پاک پڑھے تو اللہ تبارک و تعالی اس پر 100 رحمتیں نازل فرماتا ہے، اور جس نے مجھ پر 100 مرتبہ درود پاک پڑھے تو اللہ تبارک و تعالی اس کی دونوں آنکھوں کے درمیان یہ لکھ دیتا ہے کہ یہ نفاق اور جہنم کی آگ سے بری ہے، اور کل بروز قیامت اللہ تبارک و تعالی اسے شہداء کے ساتھ رکھے گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. پیارے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین، ہم آج پھر اپنے سلسلے احکام نماز میں آپ کو خوش آمدید کہتے ہیں. حصول ثواب کی خاطر بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجئے کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے، نیت المؤمن خیر من عملہ، مومن کی نیت اس کے عمل سے بہتر ہے. مدنی چینل کے ناظرین، اس سے پہلے کہ احکام نماز کا سلسلہ شروع کرے، آئیے ایک سبق آموز واقعہ سماعت فرمائیے. حضرت رابعہ بصریہ رحمت اللہ تعالی علیہا، آپ کے گھر میں رات کے وقت ایک چور داخل ہوا، اس نے ہر طرف تلاشی لی لیکن سوائے ایک لوٹے کے اسے کوئی بھی چیز آپ کے گھر میں نہ ملی. جب وہ جانے لگا تو حضرت رابعہ بصریہ رحمت اللہ تعالی علیہا نے بول کر اس سے فرمایا کہ اے شخص، اگر تم چور ہو تو یہاں سے خالی نہیں جاؤ گے. وہ کہنے لگا، مجھے تو اس گھر کے اندر کوئی بھی چیز نظر نہیں آئی اور آپ کہتی ہیں کہ خالی نہیں جاؤ گے. فرمایا کہ اے غریب، اس لوٹے سے وضو کر کے تم کمرے میں داخل ہو جاؤ اور 2 رکعت نماز ادا کرو، یہاں سے کچھ نہ کچھ لے کر ہی جاؤ گے. اس نے خیر وضو کیا اور جب نماز کے لیے کھڑا ہوا تو حضرت رابعہ بصریہ رحمت اللہ تعالی علیہا نے اس کے لیے دعا کی اور فرمانے لگی، اے میرے پیارے پیارے اللہ، یہ شخص میرے پاس اس لیے آیا کہ یہ چوری کرے لیکن اسے کچھ بھی نہیں ملا، اب میں نے اسے تیری بارگاہ میں کھڑا کر دیا ہے، اسے اپنے فضل و کرم سے محروم نہ کرنا. اس رات اس چور کو عبادت کی ایسی لذت محسوس ہوئی کہ رات کے آخری حصے تک وہ نماز میں مشغول ہی رہا. سحری کے وقت آپ اس کے پاس تشریف لے گئی تو وہ حالت سجدہ میں اپنے نفس کو ڈانٹتے ہوئے یہ بات کہہ رہا تھا کہ نفس، جب میرا رب کریم مجھ سے پوچھے گا کہ میری نافرمانیاں کرتے ہوئے تجھے حیا نہ آئی، تو اگرچہ میری مخلوق سے گناہ چھپاتا رہا مگر اب گناہوں کی گٹھڑی لے کر میری بارگاہ میں پیش ہوا ہے. تو کہنے لگا کہ اے نفس، اگر رب العزت مجھے ملامت کرے گا اور اپنی بارگاہ رحمت سے مجھے دور کر دے گا تو بتا کہ اس وقت میں کیا کروں گا. جب وہ شخص نماز سے فارغ ہوا تو حضرت رابعہ بصریہ رحمت اللہ تعالی علیہا نے اس سے پوچھا کہ اے بھائی، رات کیسے گزری؟ بولا کہ میں عاجزی اور انکساری کے ساتھ اپنے رب تبارک و تعالی کی بارگاہ میں کھڑا رہا تھا، اس نے میری حالت کو درست کر دیا، میرے وجود کو درست کاموں میں لگا دیا، میری معذرت کو قبول کر لیا، میرے گناہ جو تھے وہ بخش دیے، اور مجھے میرے مقصد تک رب تبارک و تعالی نے پہنچا دیا ہے۔ پھر وہ شخص چہرے پر حیرانی اور پریشانی کے آثار لیے ہوئے وہاں سے چلا گیا۔ حضرت رابعہ بصریہ رحمت اللہ تعالی علیہ پھر جب اللہ تبارک و تعالی کی بارگاہ میں حاضری دیتے ہوئے اپنے ہاتھوں کو اٹھا کر عرض کرنے لگی کہ اے میرے پیارے پیارے اللہ، یہ شخص تیری بارگاہ میں ایک گھڑی کھڑا ہوا تو تو نے اس کی توبہ کو قبول کر لیا، اس کے گناہوں کو معاف کر دیا اور اسے مقصد تک پہنچا دیا، اور میں تو کب سے تیری بارگاہ میں کھڑی ہوں، کیا تو نے مجھے بھی قبول فرما لیا ہے یا نہیں؟ تو کتابوں میں لکھا ہے کہ اچانک اپنے دل کے کانوں سے انہوں نے یہ آواز سنی، اے رابعہ، ہم نے اسے تیری ہی وجہ سے قبول کیا اور تیری ہی وجہ سے اسے اپنا قرب بھی ہم نے عطا کیا ہے۔ تو مدنی چینل کے ناظرین، نماز بہت بڑی دولت ہے، ہم اللہ تبارک و تعالی کی عبادت کر کے اس کو راضی کر سکتے ہیں نماز کے ذریعے۔ نماز اللہ تبارک و تعالی کی خوشنودی کا سبب ہے۔ نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کی آنکھوں کی ٹھنڈک نماز میں ہے، حضرات انبیاء اکرام علیہ السلام کی سنت نماز ہے، نماز اندھیری قبر کا چراغ ہے، نماز عذاب قبر سے بندے کو بچاتی ہے، نماز قیامت کی دھوپ میں بندے کے لیے سایہ بن جاتی ہے، نماز پل صراط کے لیے بندے کے لیے آسانی ہے، اور نماز نور ہے، نماز جنت کی کنجی ہے، نماز جہنم کے عذاب سے بندے کو بچاتی ہے، نماز سے اللہ تبارک و تعالی کی رحمتیں نازل ہوتی ہیں، اللہ تبارک و تعالی بروز قیامت نمازی سے اپنی رضا کا اظہار فرمائے گا، نماز دین کا ستون ہے، نماز سے گناہ معاف ہو جاتے ہیں اگرچہ وہ کتنے ہی کیوں نہ ہو، نماز دعاؤں کی قبولیت کا سبب ہے، نماز تو بندوں کو بیماریوں سے بچاتی ہے، نماز سے بدن کو راحت ملتی ہے، نماز سے روزی میں بھی برکت ہو جاتی ہے، نماز بے حیائی اور برے کاموں سے بچاتی ہے، نماز شیطان کو ناپسند ہے، نماز قبر کے اندھیرے میں تنہائی کے لیے ساتھی ہے، نماز نیکیوں کے پلڑے کو وزنی بنا دیتی ہے، نماز مومن کی معراج ہے، نماز کو وقت پر ادا کرنا تمام اعمال سے افضل عمل ہے، نمازی کے لیے سب سے بڑی نعمت یہ ہے کہ اسے بروز قیامت اللہ تبارک و تعالی کا دیدار نصیب ہوگا۔ سبحان اللہ، اللہ پاک ہمیں 5 وقت کی نماز با جماعت ادا کرنے کی توفیق عطا فرمائے۔ احکام نماز میں ہم وہ مسائل آج کے سلسلے میں شامل کرنے جا رہے ہیں کہ جن کاموں کے کرنے سے نماز ٹوٹ جاتی ہے۔ آئیے سماعت فرمائیے کہ وہ کون سے کام ہیں کہ جن کے ذریعے سے نماز ٹوٹ جاتی ہے۔ ان میں سے جو پہلا مسئلہ آج کے اس سلسلے میں ہم بیان کر رہے ہیں وہ ہے کہ نماز میں کلام کرنا، گفتگو کرنا، کلام یہ مفسد نماز ہے، یعنی نماز کو توڑ دیتا ہے، خواہ یہ گفتگو، یہ کلام آمدن کیا ہو، خطان کیا ہو، یا یہ سہون ہی کیا ہو، آمدن مطلب جان بوجھ کر کیا، یا خطان کیا یعنی قرات وغیرہ اذکار نماز یہ پڑھنا چاہتا تھا لیکن غلطی سے زبان سے کوئی اور بات نکل گئی، اس کو کہتے ہیں خطان ایسا ہوا، یا پھر سہون یعنی بھول کر ایسا ہوا۔ صاحب کا مطلب یہ ہوتا ہے کہ اسے اپنا نماز میں ہونا یاد نہ رہا، اب یہ سوتے میں ہو یا بیداری میں ہو، اپنی خوشی سے کلام کیا ہو، یا کسی نے اسے کلام کرنے، گفتگو کرنے پر مجبور کیا ہو، یا اس کو یہ معلوم ہی نہ تھا کہ کلام کرنے سے یا نماز میں کسی کے ساتھ گفتگو کرنے سے نماز ٹوٹ جاتی ہے، بہر صورت نماز میں کلام کرنے سے نماز جاتی رہتی ہے، خواہ وہ کلام آمدن ہو، خواہ خطاً ہو، یا پھر وہ سہون ہی کیوں نہ ہو۔ یہاں پر یہ بات یاد رکھیے کہ کلام میں قلیل و کثیر کا فرق نہیں ہوتا، یعنی تھوڑا کلام کیا یا زیادہ کلام کیا اس کا کوئی فرق نہیں، کلام مفسد نماز ہے۔ اور یہ بھی فرق نہیں کہ وہ کلام اصلاح نماز کے لیے ہو یا اصلاح نماز کے لیے نہ ہو۔ مثال کے طور پہ امام کو قعدے میں بیٹھنا تھا لیکن امام کھڑا ہو گیا، مقتدی نے امام کو لقمہ دینے کے لیے کلام کر لیا، یعنی اسے یوں کہا کہ بیٹھ جا یا ہوں کہا، تو اس سے نماز ٹوٹ جائے گی۔ اور فقہا نے لکھا کہ قصدن کلام سے اسی وقت نماز فاسد ہوتی ہے جب کہ بقدر تشہد ابھی نہ بیٹھا ہو، اگر بقدر تشہد بیٹھ چکا اب اس نے کلام کیا تو اس سے نماز نہیں ٹوٹے گی، البتہ نماز مکروہ تحریمی ناجائز، یعنی اس نماز کو دوبارہ پڑھنا یعنی اس کا اعادہ کرنا پھر بندے کے اوپر واجب ہو جاتا ہے۔ اور یہاں پر ایک بات اور بھی ذہن میں رکھیے کہ کلام وہی مفسد ہے، یعنی نماز کو فاسد کرنے والا ہے، جس میں اتنی آواز ہو کہ کم از کم وہ خود سن سکے، اگر کوئی مانے نہ ہو، یعنی شور و غل نہیں ہے، ثقل سماعت کا مسئلہ بھی نہیں ہے، اتنی آواز سے کہا کہ یہ دونوں چیزیں اگر نہ ہوتی تو پھر اس کے کانوں تک آواز جا سکتی تھی، اتنی آواز میں اگر کلام کیا ہے تو وہی نماز کے لیے مفسد ہوگا، اور اگر اتنی آواز نہ تھی بلکہ صرف اور صرف تصحیح حروف کے لیے ایسا کیا، یعنی کوئی حرف پڑھتے ہوئے مخرج سے ادا نہیں ہو پایا، اب اس نے تصحیح حروف کے لیے اس طرح کیا ہے، تو پھر نماز فاسد نہیں ہوگی۔ کسی شخص کو نماز میں سلام کیا، اب یہ سلام کرنا آمدن ہو یعنی جان بوجھ کر ہے، یا سہون ہے یعنی بھول کر ایسا کیا، تو نماز کو فاسد کر دے گا، نماز ٹوٹ جائے گی۔ اگرچہ بھول کر صرف السلام ہی کہا تھا کہ یاد آ گیا، السلام علیکم کہنا تھا، صرف السلام کہا اور اسے یاد آ گیا کہ میں تو سلام کرنے جا رہا ہوں حالانکہ مجھے نہیں کرنا چاہیے، اور یہ پھر وہیں پر خاموش ہو گیا، صرف اتنا یعنی سلام کی نیت سے السلام کہہ دینے سے ہی نماز فقہا نے لکھا کہ فاسد ہو جائے گی۔ زبان سے سلام کا جواب دینا یہ نماز کو فاسد کرنے والا ہے، یعنی سلام کہا تب بھی نماز فاسد، اگرچہ صرف السلام کہا ہو، کسی نے سلام کیا اور اس نے جواب دینے کی نیت سے وعلیکم السلام کہا تو اس سے بھی نماز فاسد ہے، اور ہاتھ کے اشارے سے اگر اس نے جواب دے دیا تو پھر یہ مکروہ ہے، اور علماء نے لکھا کہ یہ مکروہ تنزیہی ہے۔ سلام کی نیت سے اس نے نماز کے دوران ہی آنے والے سے مصافحہ کر لیا تو یہ بھی نماز کو فاسد کر دے گا۔ مزید ایک اور مسئلہ آج کے سلسلے میں شامل کرتے ہیں، کوئی شخص نماز پڑھ رہا تھا، دو رکعت پڑھی، قعدہ اولیٰ میں ہے اور پڑھنی چار ہیں، یہ سمجھا کہ شاید میں قعدہ اخیرہ میں ہوں یعنی میری اب نماز کمپلیٹ ہونے والی، اور یہ سمجھ کر سلام پھیر دیا، سلام پھیرا اور یاد آ گیا کہ یہ تو قعدہ اولیٰ تھا اور کوئی ایسا کام نہیں کیا کہ جو نماز کے منافی ہو، اٹھ کر مسجد سے باہر بھی نہیں نکلا، کوئی گفتگو کام کاج، یعنی منافی نماز کام میں ابھی یہ مصروف بھی نہیں ہوا، تو فوری طور پر کھڑا ہو کر اپنی مزید دو رکعتیں یہ ادا کر لے، آخر میں سجدہ سہو کر لے گا تو نماز ہو جائے گی، اور اگر ایسا نہ کیا یا منافی نماز کوئی کام کر لیا تو ایسی صورت کے اندر اس کی نماز ٹوٹ گئی، یہ دوبارہ نئے سرے سے اس نماز کو پڑھے گا۔ مدنی چینل کے ناظرین، بسا اوقات ایسا بھی ہو جاتا ہے کہ ایک شخص نماز پڑھ رہا ہے، کوئی دوسرا شخص گھر میں اس سے کوئی چیز مانگتا ہے یا کوئی بات پوچھ لیتا ہے، अब उसके पूछ लेने या मांग लेने पर जुबान से तो इसने कोई जवाब नहीं दिया, इसने सर से या हाथ के इशारे से हाँ या ना का कोई इशारा ही कर दिया, तो इससे नमाज फासिद नहीं होती। अलबत्ता ऐसा करना ये मकरूह है, मकरूह तंजीही, इस काम से भी बचने का हुक्म है। तो लिहाजा नमाज पढ़ें सुकून और इत्मीनान के साथ, तमाम काम का छोड़ दें, और मुकम्मल कंप्लीट जो तवज्जो है ये नमाज की तरफ होनी चाहिए। नमाज पढ़ने के बाद दुनिया का निजाम तो चलता रहता है, फिर ये काम बाद में भी हो सकते हैं। नमाज में अगर किसी को छींक आ जाए तो छींकने वाला क्या दुराने नमाज ही अल्हम्दुलिल्लाह कह सकता है या नहीं? फुकहा इस हवाले से लिखते हैं, अगर नमाज में छींक आ जाए तो नमाज में अल्हम्दुलिल्लाह नहीं कहना चाहिए, बल्कि नमाज से फारिग होने के बाद यह कहना चाहे तो कह सकता है। अलबत्ता अगर किसी शख्स ने छींक आने पर नमाज में ही अल्हम्दुलिल्लाह कह लिया तो इस कहने से फिर इसकी नमाज नहीं टूटेगी। और अगर छींक किसी और को आई थी और यह नमाजी जो नमाज पढ़ रहा था इसने जवाब देने के लिए यरहमुकल्लाह कह दिया तो फिर नमाज फासिद हो गई, नमाज टूट गई। और खुद इसी को छींक आई और अपने ही आप को मुखातिब करके यरहमुकल्लाह कहा तो फिर नमाज फासिद नहीं होगी। यानी अपनी छींक पर अपने आप को ही मुखातिब करके यरहमुकल्लाह कहते हैं तो नमाज फासिद नहीं, किसी और को छींक आई और उसके जवाब देने की नीयत से इसने यरहमुकल्लाह कहा तो अब नमाज फासिद हो जाएगी। और किसी और को छींक आई और इस नमाज पढ़ने वाले ने अल्हम्दुलिल्लाह कहा तो नमाज ना गई, और अगर जवाब की नीयत से यह कहा तो फिर ऐसी सूरत में इसकी नमाज जाती रही। नमाज में छींक आई, किसी दूसरे ने यरहमुकल्लाह कहा और इसने जवाब में आमीन कह दिया तो इस सूरत के अंदर भी नमाज टूट जाएगी। मदनी चैनल के नाजरीन आइए आज के सिलसिले में हम रिकॉर्डेड सवालात भी शामिल करते हैं।
अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू, मेरा नाम सैयद समर अब्बास है और फैसलाबाद से अर्ज गुजार हूँ, क्या हवाई जहाज में नमाज हो जाएगी? अगर हवाई जहाज में नमाज हो जाएगी तो इसका क्या हुक्म है या इसका यादा करना फर्ज होगा?
हवाई जहाज में नमाज पढ़ी गई तो हवाई जहाज की आम तौर पर तीन हालतें होती हैं, या तो जहाज एयरपोर्ट पर खड़ा हुआ है, या फिर हवा में प्रवास कर रहा है, और या फिर रनवे पे चल रहा है, अभी प्रवास करेगा। पहली दोनों सूरतों के अंदर नमाज हो जाती है, इसके इयादे की भी हाजत नहीं पड़ती, यानी दोबारा घर पहुंचकर नमाज को दोहराना भी लाजिम नहीं होता। पहली सूरत में इस वजह से नमाज हो जाती है कि जहाज को जमीन के ऊपर इस्तकरार हासिल है, और दूसरी सूरत में इसका हुक्म बीच समुंदर में चलती हुई किश्ती का सा होता है, जब किश्ती में नमाज हो जाती है तो जहाज में भी नमाज हो जाती है। अब इस सूरत के अंदर दोनों के दरमियान चलती हुई किश्ती जो बीच समुंदर के अंदर चल रही है और हवा में जो जहाज प्रवास कर रहा है, इन दोनों में वजह मुनासबत यह है कि जैसे किश्ती से बाहर जमीन पर आकर नमाज नहीं पढ़ी जा सकती और किश्ती रोकने से जमीन पर नहीं रुकेगी, ऐसे ही उड़ते हुए जहाज में भी नमाज पढ़ी जा सकती है, और यही सूरतें वहां पर भी लाजिम आती हैं। और जो आखिरी सूरत है यानी जहाज रनवे पर चल रहा है और इस सूरत में नमाज पढ़ी गई, तो फरमाया कि अगर ऐसी सूरत में नमाज पढ़ी गई तो इसमें फर्ज वाजिब और सुन्नत फजर ये अदा नहीं होंगे, कि इसको जमीन के ऊपर ये इस्तकरार हासिल ही नहीं है। और मजीद ये कि पायलट के इख्तियार में इसको रोक भी सके, अगर रोके तो जमीन पर रुक सकता है, लिहाजा उजर यहां पर मिन जिहतिल इबाद है, यानी बद्दों की तरफ से उजर है, और ऐसे उजर की वजह से हुक्म यही होता है कि मस्कूरा जितनी भी नमाजें पढ़ी गई वो नहीं होगी, यानी फर्ज हो, वाजिब हो, सुन्नत फजर हो, ये अगर नमाजें ऐसी सूरत में पढ़ी जाएंगी तो ये नमाजें नहीं होंगी। हां अगर वक्त जाता हुआ देखे कि अब वक्त निकल जाएगा तो ऐसी सूरत में नमाज पढ़ ले, और जब ये उजर जायल हो जाए यानी अपने घर पहुंच जाए या वो वाला उजर जाता रहे तो ऐसी सूरत में फिर उस नमाज का दोबारा इयादा कर ले यानी उसे फिर पढ़ ले। मजीद यहां पर नाजरीन एक सूरत और भी हो सकती है कि नमाज पढ़ रहे थे और जहाज भी ठहरा हुआ था, इस दौरान ये चल पड़ा, या फिर जहाज उड़ रहा था और दौरान नमाज ये नीचे उतर आया, तो ऐसी सूरत में नमाज फासिद हो जाएगी। और इसकी मिसाल ये फुकहा ने दी कि जैसे खड़ी हुई ट्रेन और गाड़ी में नमाज पढ़ रहे थे और वो दौरान नमाज चल पड़े तो फिर यही हुक्म होता है। तो इस हुक्म को लेकर के कहा गया कि ऐसी सूरत के अंदर जहाज में भी नमाज ये फासिद हो जाएगी। तो ये सूरतें हैं चंद जो जहाज में सफर आमतौर पर करते रहते हैं, उनको चाहिए कि बार बार इसे सुने और सुनकर अपने हाफिजों में महफूज कर लें और फिर उसके मुताबिक अमल करते रहें। मजीद सवाल चलाइए।
मेरा नाम अली मुमताज है। मेरा एक सवाल है मुफ्ती साहब से कि जब हम मस्जिद में दाखिल होते हैं और बहुत सारे लोग नमाज से पहले नमाज का इंतजार में बैठे होते हैं और तस्बीहात कर रहे होते हैं, अल्लाह का जिक्र कर रहे होते हैं, तो जब हम मस्जिद में दाखिल होते हैं तो हम ऊंची आवाज से अस्सलामु अलैकुम कह देते हैं, और जो लोग बैठे हैं उनके लिए सलाम का जवाब देना जरूरी है या नहीं जरूरी?
जो लोग मस्जिद के अंदर इंतजार नमाज में बैठे हों यानी अभी जमात कायम होगी और ये इंतजार कर रहे हैं, इस दौरान कुरान की तिलावत कर रहे हैं या फिर जिक्र अजकार के अंदर मशरूफ है मशगूल है, तो इन्हें सलाम नहीं करना चाहिए क्योंकि ये सलाम का वक्त नहीं है। और अगर किसी शख्स ने इनको सलाम कर दिया तो ऐसी सूरत के अंदर इनके ऊपर सलाम का जवाब देना ये वाजिब नहीं है, इनको इख्तियार है, ये अगर जवाब देना चाहें तो दे सकते हैं, अगर ये नहीं भी देते तो ऐसी सूरत के अंदर ये गुनाहगार नहीं होंगे। मजीद सवाल चलाइए।
मेरा नाम मोहम्मद शाहिद अत्तारी है। मेरा मुफ्ती साहब की बारगाह में सवाल ये अर्ज है कि जुमे वाले दिन हमारी मस्जिद में मुअज्जिन जब अजान सानी देने के लिए थोड़ा पीछे हटके जाके अजान देता है तो जैसे ही अजान ख़त्म होती है तो इमाम साहब खुतबा शुरू कर देते हैं और मुअज्जिन जो है वो पीछे से चल कर पहली सफ में आता है खुतबे के दौरान, तो मुफ्ती साहब की बारगाह में अर्ज ये है क्या मुअज्जिन का खुतबे के दौरान पीछे से चल कर पहली सफ में आना ये जायज़ है?
सबसे पहले ये बात जहन में रखिए कि दौरान खुतबा चलना फिरना ये नाजायज़ व गुना है। अब अगर मुअज्जिन अजान देने के बाद आगे आना चाहता है तो इसकी दो सूरतें हो सकती हैं। अगर खतीब साहब ने खुतबा शुरू कर दिया है तो ऐसी सूरत में वहीं बैठ जाए, मुकम्मल खुतबा सुने और फिर उसके बाद ये अगर आगे आना चाहे तो नमाजियों को ईजा दिए बगैर पहली सफ में आकर बैठ जाए। या फिर दूसरी सूरत यह हो सकती है कि खतीब साहब अभी खुतबा ही शुरू ना करें बल्कि मुअज्जिन को आगे आने की इजाजत दें, जब वो आगे आकर पहली सफ में बैठ जाए तो फिर उसके बाद ये खुतबा शुरू कर दें। आगे आना हो तो ये दो सूरतों में से कोई सूरत अपनाई जा सकती है, और अगर खुतबा शुरू हो गया तो फौरी तौर पर बैठ जाए, मुकम्मल खुतबा सुने, और इन दो सूरतों में से जो पहली सूरत है कि अब अगर आगे आना चाहता है तो नमाजियों को ईजा दिए बगैर ये आगे पहली सफ में आ सकता है, फिर इस सूरत को इख्तियार करना चाहिए। मजीद सवाल चलाइए।
मेरा नाम मोहम्मद वकास अतारी है। मेरा मुफ्ती साहब से ये सवाल है, अगर किसी की फजर की नमाज कज़ा हो जाए और उसी दिन सूरज निकलने के 20 मिनट बाद दावतुल कुबरा से पहले पहले पढ़नी हो तो क्या सुन्नत और फ़र्ज दोनों अदा करेंगे और क्या फर्जों के साथ साथ सुन्नत में भी कजा की नियत करेंगे?
अगर किसी शख्स की नमाज फजर कजा हो जाए फिर उसी दिन अगर सूरज निकलने के 20 मिनट बाद और दोहवाए कुबरा से पहले पहले अगर ये नमाज फजर की कजा करें तो ऐसी सूरत के अंदर फर्जों के साथ साथ ये सुन्नतें भी अदा करें। इससे पहले जो दो सुन्नतें पढ़ी जाएंगी उनके अंदर भी कजा की नियत हो और जो दूसरी दो रकातें यानी फर्ज की रखते हैं उनमें भी ये कजा की नियत करेंगे, यानी फर्जों में भी कजा की नियत और सुन्नत में भी कजा की नियत हो सकती है। मदनी चैनल के नाजरीन, हमारे आज के सिलसिले का वक्त इख्तिताम को पहुंचा, आयदा तक के लिए इजाजत दीजिए। दुआगो हैं अल्लाह तबारक व ताला हम सब की हाजिरी को अपनी बारगाह में कबूल फरमाए, अमल की तौफीक भी नसीब फरमाए। आमीन बिजाहिन नबी जिल अमीन सल्लल्लाहु ताला अलैहि वालिही व अस्हाबिही व बारिक वसल्लम।
ہر عبادت سے برتر عبادت نماز، ساری دولت سے بڑھ کر ہے دولت نماز، ہر عبادت سے برتر عبادت نماز۔